DFM Time Check. It's 7:30 AM.
इस टाइम चेक का प्रायोजक
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल.
जनता को चासो हाम्रो सरोकार, सीधा प्रश्न को सीधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा म कार्यक्रम प्रस्तुता नवराज थानो को साथ सुन्न नछुटाउनु होला.
गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई. सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 MHz. कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु. कार्यक्रम प्रस्तुत मनोराज धानुक. हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ. वास्तवमा यतिखेर धेरै जनता अहिले पनि बाढीग्रस्त क्षेत्रमा राहत नपाएर उहाँहरू चाहिँ बडो पीडामा हुनुहुन्छ. उहाँहरूले राहत सही रूपमा पाउनु भएन, पहुँचवालाले राहत पाए. वास्तवमै ती पहुँचवालाको घरमा चाहिँ अहिले पनि धेरै कुरा छ, धेरै जनताले भनेका छन्. पहलमानपुरका चौधरीले मलाई फोन गर्नुभएको छ, त्यसै गरी सुखडबाट पनि फोन आएको छ, त्यसै गरी भजनीबाट, लालभोजीबाट, जुन किसिमको त्यहाँका जनताले वास्तवमै उहाँहरूले पीडित हुनुहुन्छ. उहाँहरूको घरसम्म अहिले पनि पुग्न सकेको छैन, तिरपाल छैन, उहाँहरू छाता ओढेर अहिले पनि बस्नु परेको छ, धेरै कठिनाइ छ. त्यो क्षेत्रसम्म राहत पुग्न सकेन. वास्तवमै जनताका जनप्रतिनिधि भइरहँदा पनि जनताका जनप्रतिनिधिले राहत सङ्कलन भयो, राहत हस्तान्तरण भयो, तर ती हस्तान्तरण भएका राहतलाई उहाँहरूले सम्बन्धित पीडित कहाँ पुर्याउन अझै पनि सकिरहनु भएको छैन. आजको विषय यसै सन्दर्भमा हामीले कुराकानी गर्दैछौँ. वास्तवमै जनताका जनप्रतिनिधि केका लागि हुन्? उहाँहरूले काम गर्नुपर्छ कि पर्दैन? आज जनताको भोट लिएर जनतालाई दुःख पर्दा उहाँहरूले हेर्नुपर्छ कि पर्दैन? यो विषयमा आज हामी कुराकानी गर्दैछौँ. वास्तवमै जित्ने त हुनुहुन्छ नै, हार्ने पनि त्यहाँको चाहिँ मेयर नै हो, किनभने स्यारो गभर्मेन्ट उहाँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, उहाँहरूले पनि मत पाउनु भएको छ. आज हामी भजनी क्षेत्रको विषयमा रहेर कुराकानी गर्दैछौँ. भोलि हामी टिकापुर क्षेत्रको विषयमा निरन्तर हामी दबाब दिँदैछौँ, किनभने राहतलाई चाँडोभन्दा चाँडो त्यस क्षेत्रमा पुर्याइनु पर्छ हाम्रो माग छ. किनभने जनताले 10 दिनपछि, 5 दिनपछि, 7 दिनपछिको राहतको कुनै अर्थ रहँदैन. तत्काल युद्ध स्तरमा चाहिँ उहाँहरूलाई चाहिँ राहत दिनुपर्छ भन्ने हाम्रो माग छ. यसै सन्दर्भमा हामी कुराकानी गर्दैछौँ. यतिखेर नेकपा एमालेको तर्फबाट भजनी नगरपालिकामा मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो प्रदीप मल्ल, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ. वास्तवमै नेकपा एमालेको भूमिका त्यस क्षेत्रमा किन हुन सकेन, हामी यो विषयमा कुराकानी गर्छौँ. हामी नेपाली काङ्ग्रेसका सांसदसँग कुराकानी गर्नेछौँ. त्यसै गरी यतिखेर पछिल्लो समय जुन किसिमको हामीले चर्चा बहस गरिरहँदा कि त्यो क्षेत्रमा राहतलाई चाहिँ यथाशीघ्र पुर्याइनुपर्छ र जनताहरूले अब चाहिँ धेरै दिन बाहिर तिरपालमा बस्ने होइन, अब चाहिँ उहाँहरूलाई मिठो मसिनो खानेकुराहरू दिनुपर्छ. चाडबाडको बेला छ, यो बेलामा उहाँहरूलाई चाहिँ जति सक्यो चाँडो अब चाहिँ रेस्क्यु गर्नुपर्छ. उहाँहरूलाई चाहिँ उद्धार गरेर चाँडोभन्दा चाँडो उहाँहरूलाई पुनर्स्थापना गरिनुपर्छ. यही माग छ. यतिखेर हाम्रो बिचमा नेकपा एमालेको तर्फबाट भजनी नगरपालिकामा मेयर पदका प्रत्याशी यतिखेर हाम्रो बिचमा हुनुहुन्छ प्रदीप मल्ल, उहाँलाई म वेलकम गर्छु. मल्लजी, यहाँलाई स्वागत छ दिनेश एफएमको तातो बहसमा.
हजुर, धन्यवाद छ. हजुर,
आराम हुनुहुन्छ?
मेरो पार्टीको तर्फ हजुर ठिक छ.
भजनी क्षेत्र बडो दुःखद भएको छ सर, त्यो क्षेत्र पुरै जलमग्न भयो. हवाई यात्रा पनि गर्नुभयो, प्रधानमन्त्रीज्यू आउनुभयो. हिजो तपाईँहरूलाई केही उहाँहरूले निर्देशन दिनुभयो?
हिजो चाहिने अब प्रधानमन्त्रीज्यू चाहिने भजनीमै नै यो विपदबाट जो प्रभावित ठाउँ छ त्यही प्रभावित ठाउँमा आउने कार्यक्रम रहेको थियो. तर तथापि त्यसपछि उहाँको कार्यक्रम चेन्ज भएर टिकापुर आउने कुरो भयो. टिकापुर हामी रेडक्रस कर्मीहरू पनि त्यहाँ गएका थियौँ, तर उहाँ चाहिने एयरपोर्टमै बस्नुभयो. लगभग 10-15 मिनटमै सामान्यतया 1-2 जनाले यो विपदका बारेमा भनेर उहाँ तुरन्त फर्किनुभयो र हामी चाहिँ यहाँ आउनुहुन्छ र स्थलगत अनुगमन गर्नुहुन्छ भन्ने हाम्रो स्थलगत अनुगमन गरेर वास्तविक पीडितहरूको के छ अवस्था बुझ्नुहुन्छ भन्ने हाम्रो सोच थियो, तर त्यो हुन सकेन
तर तपाईँहरूको पनि पहल पुगेन भन्ने कुरा बाहिर आयो नेकपा एमाले त्यस क्षेत्रमा राहतका लागि चाहिँ आफ्नो भनौँ न जुन सङ्गठन थियो त्यसलाई अगाडि बढाउन सकेन तपाईँहरूले चाहिँ राज्यको एकद्वार प्रणालीबाट भनौँ न तपाईँहरूले चाहिँ राहत वितरण गरिरहँदा धेरै जनतासम्म पुग्न सकेका छैन अहिले पनि नेकपा एमाले चुक्यो भन्ने कुरा बाहिर आयो प्रदीपजी
अब साँच्चै भन्नुपर्दा भजनी नगरपालिकामा यो पहिलेदेखिकै ट्रेन्ड हो प्रत्येक पहिले गाविसहरूमा अहिले नगरपालिकाहरूमा नगर स्तरीय विपद व्यवस्थापन समिति गठन भएको छ जसको संयोजकमा नगर प्रमुख हुनुहुन्छ र नगर प्रमुखको अध्यक्षतामा राहतका सामग्रीहरू हाम्रो नगरपालिकामा आउने अनि इन्ट्री गर्ने त्यसपछि वितरण गर्दाखेरि यहाँ रेड क्रसको संयोजकत्वमा र जनप्रतिनिधिहरू राखेर अनि ती राहत सामग्रीहरू वितरण गर्ने प्रक्रिया छ त्यो प्रक्रिया अन्तर्गत सबै राजनीतिक दलका प्रतिनिधिहरू हाम्रो पनि नेकपा एमालेका दुईवटा वडाहरूमा एउटा वडामा वडा अध्यक्ष अनि एउटा वडा पुरै सिङ्गो जितेको अवस्था र नेकपा एमालेका पार्टीका नेता कार्यकर्ताहरू पनि त्यही नगरपालिकासँग नै सहकार्य गर्दै विभिन्न ठाउँमा पुगेको यो अवस्था छ जुन नेकपा एमाले गर्न सकेन भन्ने कुरो छ त्यो कपोलकल्पित कुरो हो यहाँ सबै राजनीतिक दलका मान्छेहरू एकद्वार प्रणाली नगरपालिकाकै नेतृत्वमा सङ्घ संस्थाहरू रेड क्रस लगायत सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ताहरू एकद्वार प्रणालीबाट नै पीडितहरूसँग पुगेर राहत वितरण भइराखेको छ नेकपा एमाले चुक्यो या अर्को पार्टी चुक्यो भन्ने कुरो यहाँ छैन
तर भनेपछि तपाईँहरूले जुन एकद्वार प्रणाली अप्नाउनु भएको छ नगरपालिकाको प्रमुखहरू या भनौँ नगरपालिकाले राहत वितरणलाई चाहिँ स्टक राखेको छ भन्ने कुराहरू बाहिर आएको छ त्यहाँको जनताले मलाई भन्नुभएको छ अहिले भर्खरै उहाँले फोन गर्नुभएको थियो एकजना चौधरीजीले होइन उहाँले के भन्दै हुनुहुन्छ भने त्यो क्षेत्रमा चाहिँ अहिले पनि राहत वितरण गर्ने हो भने उहाँहरूले चाहिँ स्टक राख्नु भएको छ वास्तविक पीडितको घरमा पुगेका छैन उहाँहरूलाई इन्ट्री गर्ने आफ्ना पहुँचवालालाई दिने वास्तविक पीडितको उहाँ चाहिँ पुग्नै सकेका छैन तपाईँहरूको भूमिका पनि त पुगेन नि त प्रदीपजी तपाईँहरू पनि त स्याडो गभर्मेन्ट हो नि त कैलालीको एक नम्बर पार्टी तपाईँहरू बन्ने आज चाहिँ भजनमा विपद हुँदा तपाईँहरूको भूमिका प्रभावकारी हुनुपर्छ पर्दैन
म मेयर पदको उम्मेदवार भजनी नगरपालिकाको मेयर पदको उम्मेदवार म स्वयं पहिलोपल्ट 20 गतेबाट यो बाढी आउने क्रम सुरु भएको छ त्यो क्रम सुरु हुँदाखेरि सबभन्दा पहिले नेकपा एमालेको म मेयर पदको उम्मेदवार त्यो स्पटमा पुगेको छु सिडिओ एसपी सहितको टोलीसँग कुरा गरेको छु मैले र 20 गतेदेखि लगातार अहिलेसम्मको हिजोसम्मको अवस्था भनेको रेस्क्युको अवस्था हो त्यो रेस्क्युको अवस्थामा अन द स्पोटमा बोटहरू प्रयोग गरेर अन द स्पोटमा घरमा बसेका सेल्टरमा बसेका मान्छेहरूलाई पर्याप्त मात्रामा ड्राई फ्रुटहरू दिएको छ तर अब ड्राई फ्रुटले चाहिने अब बिरामी पर्ने जुन ऊ छ त्यो बढेको छ त्यसैले अब चाहिने ड्राई फ्रुटलाई हामीले रोकेर अब हामीले दाल भात तरकारी जस्ता खाद्य सामग्रीहरू वितरण गर्ने र प्रत्येक जहाँ जहाँ सेल्टरमा बसेका छन् सबै सेल्टरहरूमा मेस चलाइएको छ त्यो ठाउँमा चामल दाल नुन तेल पुर्याइएको छ कुनै पनि सेल्टरमा अहिलेसम्म नपुगेको भन्ने छैन विशेष गरेर भजनी नगर नगरपालिका वडा नम्बर 8 र 3 मेसहरू सञ्चालन भएका छन् र केही मेसहरू अहिले भर्खरै बिहानै अब कृष्णनगरमा 3 मेस चलाउने प्रक्रिया अन्तर्गत हिजो हामी व्यवस्थापन गरेर आएका छौँ र आज अहिले नै त्यो ठाउँमा दाल चामल तेल तरकारी हामी दिँदैछौँ त्यसैले सायद मेरो विचारले जहाँसम्म गएका छौँ हिजोभन्दा पहिलेको उसमा त हामी स्थलगत अनुगमनमा जान सक्ने अवस्था पनि थिएन बोटबाट गइयो बोटबाट गएर सबै ठाउँमा जो पीडित छन् वास्तविक पीडित छन् विस्थापित छन् तिनलाई ड्राई फ्रुट दिएको छ कोही पनि छुटेको अवस्था मैले देखेको छैन
जस्तै प्रदीपजी राहत वितरण त भएको छ तर त्यहाँ चाहिँ अहिले पनि खानेपानीको समस्या छ धेरै महामारीको समस्या पनि देखिने सम्भावना बढेर गएको छ भन्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् यो अवस्था हेर्दा बाढीग्रस्त क्षेत्र डुबान क्षेत्र र त्यो विपद व्यवस्थापनतिर सबैको ध्यान जानुपर्छ होइन प्रदीपजी अब तपाईँहरू पनि लागिरहनु भएको छ तपाईँको पार्टी लागेको छ अब यति बेला भाषण होइन सबैले काम गर्नुपर्छ प्रदीपजी यो उद्धारलाई चाहिँ यो भनौँ राहत वितरण पुनस्थापना उहाँहरूलाई चाहिँ जति सक्यो यथार्थमा भन्यो भने प्रदीपजी अब त्यहाँ के खाँचो छ यथार्थमा भन्नुहोस् त यतिखेर हाम्रो स्टुडियो साहबले पनि सुन्दै
अब यहाँ खाँचो भनेको वास्तवमा यो क्षेत्र भनेको हाम्रो यो भजनी नगरपालिका क्षेत्र विशेष गरेर भजनी साबिक भजनी गाउँ विकास समिति वडा नम्बर 8 वडा नम्बर 3 लालबोजी साबिक लालबोजी गाउँ विकास समिति वडा नम्बर 5 वडा नम्बर सात र त्यसै गरेर साबिक खैलार गाउँ विकास समिति त्यहाँको पनि वडा नम्बर नौ डुबान क्षेत्रहरू यो विगतदेखि यी क्षेत्रहरू डुबानमा पर्दै आएको हो। अब यसको दीर्घकालीन उपाय भनेको एउटा मात्र दीर्घकालीन उपाय छ, त्यो उपाय भनेको या त सरकारले उनीहरूलाई जो पीडित छन् उनीहरूलाई कुनै सुरक्षित ठाउँमा जग्गा दिने कुरो छ, एक कट्ठा या दस जुर जग्गा होइन भनेपछि यो बाँडेर धेरै दिनसम्म यो दीर्घकालीन समाधान देखिँदैन, किनभने यो पीडा भनेको प्रत्येक वर्षको पीडा हो। त्यसैले अब म नेकपा एमालेको मेयर पदको उम्मेदवार र अर्को एउटा संस्था परोपकारी संस्था नेपाल रेड क्रस सोसाइटी भजनी उपशाखाको सचिव पनि हो म। त्यसैले अबको दीर्घकालीन उपाय भनेको यी पीडितहरूलाई अब पीडित भएका बेला गएर रेस्क्यु गर्ने र उहाँहरूलाई चाहिने फुड आइटमहरू दिने यो धेरै वर्षदेखि यो चल्दै आएको छ। साँच्चै भनेको हो भने म सम्पूर्ण सङ्घ संस्थाहरू दाताहरूलाई म के आह्वान गर्छु भनेपछि दीर्घकालीन उपाय भनेको यदि जग्गा दिन सकिन्छ भने एक ठाउँमा प्लानिङ गरेर जग्गा दिनु पर्यो, होइन भनेपछि जहाँ उनीहरूको बसोबास छ त्यही ठाउँमा उच्च जगसम्म दिन सक्यो भनेपछि केही हदसम्म उहाँहरू यो हाम्रो जुन पीडित छ यो समस्या हल हुन्छ भन्ने मलाई लागेको छ। त्यसैले म पुनः आग्रह गर्छु दाताहरूलाई पनि अब वास्तवमा प्रधानमन्त्री राहत कोष सङ्कलनमा रकम सङ्कलन भए जस्तै अब एउटा योजना बनाएर नगरपालिकामा पनि नगरपालिका राहत कोष खडा हुनुपर्छ, त्यो कोष खडा भएपछि त्यसमा रकम जम्मा हुनुपर्छ र जम्मा भएपछि ती वास्तविक पीडित जो विस्थापित भएर जान्छन् ती मान्छेहरूको त्यो भूगोलमा गएर अनुगमन हुनुपर्छ र त्यहाँ उच्च जग दिनुपर्छ भन्ने मेरो
जस्तै अब प्रदीपजी प्रदीपजी अब जाँदा जाँदै यो समस्या जुन देखिएको छ अहिले पनि पानी घटेको छैन भनेर त्यहाँबाट रिपोर्ट प्राप्त भएको छ, पानीको सतह चाहिँ अहिले पनि कम हुन सकेका छैन, धेरै रोडहरू चाहिँ भनौँ न अब ती भुलाकी सडकहरू जति थिए तिनलाई चाहिँ कटान गरेको छ, पुरा क्षय गरेको छ। यो अवस्था हेर्दा सर अब त्यो क्षेत्र बडो तनावग्रस्त पनि देखिएको छ, त्यो क्षेत्रमा धेरै रेस्क्यु गर्नुपर्नेछ, राहत वितरण गर्नुपर्नेछ, यहाँहरूले पनि भूमिका निर्वाह गरिरहनु भएको छ। अब अन्त्यमा जाँदा जाँदै यो समस्यालाई भनौँ न दीर्घकालीन रूपमा कसरी समाधान गर्नुपर्ला, आगामी वर्षमा पनि यस्ता विगतमा पनि भएका हुन् होइन, त्यो क्षेत्र भनौँ पहलमानपुर क्षेत्र, त्यो क्षेत्र 2064 सालमा तपाईँलाई थाहा छ ठुलो डुबान भएको थियो 64-65 यो अवस्था हेर्दा यो वर्षेनी यस्ता समस्याहरू आउनुको कारण के रहेछ र यसलाई दीर्घकालीन समाधान कसरी गर्ने प्रदीपजी, यहाँहरू पार्टीको नेता पनि हो।
अब यो वास्तवमा यो समस्या भनेको जुन वर्ष बढी वर्षा भयो विशेष गरेर यहाँको डुबान पर्ने जुन क्षेत्रहरू छन् या बेसरी चुरेतिर पानी पर्यो भने पनि डुबानमा पर्ने र यहाँ यो क्षेत्र भनेको हाम्रो भजनी नगरपालिका क्षेत्र काँडा कन्द्रा पथरैया मोहनाको बिच मध्य भागमा भएको हुनाले एक यसपालाको जुन बाढी हो यो एकैचोटि चारै नदीहरू एकदमसित पानीको सतह बढेको र विभिन्न ठाउँमा यो नदीले आफ्नो जुन मार्ग हो त्यो अर्कैतिर गएर त्यहाँको चाहिने त्यो फुट्न गएर सबै पानी यहाँ स्टोर भएर यो भयावह स्थिति आएको हो। तर पनि विगतदेखि नै मैले भने अघि पनि हाम्रो यो क्षेत्रमा जहिले पनि यही हो, त्यसैले यसको दीर्घकालीन उपाय भनेको ठ्याक्कै अब बाढीलाई त हामी रोक्न सक्दैनौँ त त्योबाट पर्ने जुन असर हो त्यसलाई हामी मिनिमाइज गर्न सक्छौँ, यसै बाँडेर रेस्क्यु गरेर यो चाहिने दीर्घकालीन समाधान म देख्दैन। त्यसैले दीर्घकालीन समाधान भनेको वास्तविक विस्थापितको पहिचान गरेर उनलाई सुरक्षित ठाउँमा प्लानिङ अनुसारको या जग्गा दिन सक्नु पर्यो, होइन भनेपछि यस्तै एउटा चाहिने राहत कोष खडा गरेर पैसा जम्मा गरेर केही नगरपालिका केही सरकारबाट पैसा माग गरेर उच्च जुन ठाउँमा घर बनाउने हो त्यो खल्ला हक छ त्यो ठाउँमा, त्यसैले त्यो ठाउँमा उच्च जगको पनि व्यवस्था तलको भाग उच्च 6-7 फिटसम्म माथि उचालेर घर उहाँले आफै बनाउनुहुन्छ त्यहाँसम्मको व्यवस्था गर्न सक्यो भनेपछि यो चाहिने दीर्घकालीन
समाधान हुन्छ। धेरैले के भने यो बाढी होइन डुबान हो भन्ने कुरा पनि आयो कि वास्तवमै बाढी हो कि डुबान हो सर, यो
हाम्रो केही क्षेत्रहरू त डुबानमा प्रत्येक वर्ष पर्ने गरेका छन् हजुर। जसै मैले भने वडा नम्बर तिन साबिक भजनी गाउँ विकास समितिको वडा नम्बर तिन, वडा नम्बर पाँच, वडा नम्बर आठ यसका केही क्षेत्रहरू त प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन्, एकदम होचो होचो ठाउँमा छ यी बस्तीहरू। तर साँच्चै भन्ने हो भने यो पालिको जुन डुबान भएको छ त्यो बाढी हो, त्यो त्यो डुबान क्षेत्र मात्रै होइन त्यो बाढी हो। अविरल सूर्यतिर वर्षा भयो, सूर्यतिर वर्षा भएर
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो प्रदीप मल्ल हुनुहुन्थ्यो, नेकपा एमालेको तर्फबाट भजनी नगरपालिकामा मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो। यतिखेर हामीले चर्चा परिचर्चा र बहस गरेर यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु। ब्रेकपछि हामी नेपाली काङ्ग्रेसका तर्फबाट मेयर पदका प्रत्याशी हामी बिरबहादुर हमालसँग एकैछिनमा चर्चा गर्छौँ। त्यसपछि हामी मेयर त्यहाँका चाहिँ शेरबहादुर चौधरीसँग हामी कुराकानी गर्नेछौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो, मेरो त मुखै रसाइरहेछ।
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर।
नातिको होटेल अनि हामी बाजेलाई थाहा नहुने?
थाहा त हुन्छ नि बाजे, मेरो होटेलको नाम होटेल वेलकम हो। अनि के भन्दा नि बाजे, दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना, खसीको सेकुवा, लोकल कुखुराको लेग पिस, चेस्ट पिस, चिकन रोस्ट, चिकन ग्रेभी, चिकन सुप, साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि। बरु बाजेलाई पनि वेलकम छ है।
ल त्यसो भए म आज साँझ तिम्रो होटेलमा पुगिहाल्छु नाति। ल
होटल वेलकम धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ। प्रोप्राइटर प्रेम ओली, 98485926016 र 98241635390।
विशेषज्ञ डाक्टरहरूको टोली अब नवबुद्ध अस्पताल र नवबुद्ध मेडिकेयर जोनमा। वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमजी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्टबाट प्रत्येक दिन नाक कान घाँटी सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा सफल अपरेसनका साथै वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनुप पोखेल एमबीबीएस एमएस अर्थो केयूबाट प्रत्येक दिन हाड जोड्नी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा अपरेसन गरिन्छ। नवबुद्ध अस्पताल प्रणालीमा उपलब्ध डाक्टर तथा उपचारहरू वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदबाट प्रत्येक दिन स्वास्थ्य उपचार सेवा उपलब्ध गराइन्छ। साथै हाम्रो यस अस्पतालमा अत्याधुनिक दूरबीन विधिबाट पित्तथैलीको पत्थरीको सफल अपरेसन गरिनुका साथै हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिस्टुला र स्तनका गाँठागुठीको सफल उपचार तथा अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध अस्पताल प्रणाली, धनगढी उपमहानगरपालिका 8 बुद्ध चोक र नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मेन रोड धनगढी मालपोत जाने बाटो। सम्पर्क नम्बर 091-522-174, 98-48-57-73-29।
शून्य पैसा भनेको जिरो पैसा, यानि गोलो गोल, यानि पैसा नै होइन, यानि सुक्को पैसा पनि होइन।
हो, तर के नयाँ कुरा भनिस् त?
नयाँ कुरा त अब भन्छु, सुन्छस्?
सुना न त।
अब शून्य पैसामा, अब शून्य पैसामा।
भन्न भन, के किचकिच गरिरा?
अब शून्य पैसामा एनआईसी एसिया ब्याङ्कमा समुन्नति बचत खाता खोल्न सकिन्छ, जसमा क्रेडिट कार्डमा विशेष छुट, निशुल्क भिजा कार्ड, एसएमएस ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र 8% वार्षिक ब्याज दर पनि पाइन्छ।
साँच्चै?
त्यसैले यसलाई भन्छन् समुन्नति बचत खाता, ब्याङ्कसँग समृद्धिको नाता।
थप जानकारीका लागि सेफ टाइप गरी 34488 मा एसएमएस गर्नुहोस्। एनआईसीएसिया बैंक पनि साथी पनि।
आदरणीय श्रोता यहाँहरू सम्पूर्णलाई स्वागत छ। हामी बाढीग्रस्त क्षेत्र जुन चाहिँ रहेको छ, कैलालीको पूर्वी दक्षिण क्षेत्र जुन रहेको छ, भजनी टिकापुर क्षेत्रको विशेष त्यहाँको चाहिँ बहस गरिरहेका छौँ। त्यस क्षेत्रका जनताले राहत पाउनुपर्छ, त्यस क्षेत्रका जनताले चाहिँ अहिले पनि धेरै कुराको वञ्चित भएको छ। त्यहाँ चाहिँ खानेपानीको समस्या छ, धेरै बिरामी परेका छन्, त्यहाँ चाहिँ स्वास्थ्य सेवाको उचित व्यवस्था गरिनुपर्छ भन्ने विषयमा हामी दबाब दिइरहेका छौँ। यो विषयको आजको बहसलाई म केन्द्रित गरिरहेको छु। योभन्दा पूर्व हामीले नेकपा एमालेको तर्फबाट भजनी नगरपालिकामा मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो प्रदीप मल्लसँग कुराकानी गर्यो भने, यतिखेर हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका एकजना प्रभावशाली नेता जो भजनी नगरपालिकामा चाहिँ मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो, बिरबहादुर हमाल। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म दिनेश एफएमको तातो बहसमा वेलकम गर्छु। स्वागत छ बिरबहादुर सर यहाँलाई कार्यक्रम तातो बहसमा।
हजुर
स्वागत छ यहाँलाई दिनेश एफएमको तातो बहसमा।
धन्यवाद।
त्यस क्षेत्रको अवस्था के छ वीरबहादुर सर? तपाईँले के कति गर्नुभयो, तपाईँको पार्टीले के गर्यो? त्यहाँका धेरै जनताले फोन गरेर भन्नुभएको छ यहाँलाई चाहिँ अहिले पनि काम भएको छैन, हामीले उद्धार गर्न सक्नु भएको छैन, धेरै राहत पाउनु पर्थ्यो, अहिलेसम्म पहुँचवालाले पाए, एकद्वार प्रणाली भयो, सहज रूपमा हामीले पाउन सकेनौँ, किन ढिलाइ भइरहेको छ? दस दिन भइ हुन लाग्यो, सात आठ दिन भइसक्यो, यो अवस्थामा पनि तपाईँहरूले दिन सक्नु भएन, किन यस्तो गरिरहनु भएको छ वीरबहादुरजी?
अब यो यो भदी नगरपालिकामा सबैभन्दा प्रभावित क्षेत्र भनेको अहिलेको तिन नम्बर, आठ नम्बर र पाँच नम्बर, सात नम्बरमा विशेष रूपमा प्रभाव भएको छ।
हजुर,
अब तत्कालीन समयमा नगरपालिकाले आफ्नो स्रोत साधनबाट के अरे क्षेत्र बराबरको चाहिँ तत्काल राहतको पानी चाल्छ, बिस्कुटहरू बाँड्ने काम गरेको छ, र त्यसपछि जति पनि मतदात्री संस्थाहरूबाट राहतहरू आएको छ त्यो सबै राहत बुझेर रेड क्रसलाई जिम्मा दिएर राख्ने काम मात्रै भएको छ।
हो त्यही भने हामीले किन राखिरहनु भएको छ त्यसलाई युद्ध स्तरमा दिनु पर्यो वीरबहादुरजी, त्यसका लागि नेपाली काङ्ग्रेसले किन पहल गर्न सकेन आज भजनीमा?
नेपाली काङ्ग्रेसले चाहिँ मतलब यो सर्वप्रथम यस ठाउँको चाहिँ प्रभावित मान्छेहरूलाई उद्धार गर्ने, राहत गर्ने, सुरक्षित मतलब एउटा स्थानमा ल्याउने काममा प्रहरी र स्थानीय रेड क्रसलाई चाहिँ सहयोग गरेको छ, र यसमा जति पनि राहतहरू आए र केही मान्छेहरूले आफू खुसी चाहिँ मतलब बाँच्न लागेका थिए र त्यसमा हामीले रोक लगाएका छौँ, र प्रभावित मान्छेहरूले वास्तविक पीडित मान्छेहरूले नै पाउनुपर्छ, र राहतको नाममा सबैले बामाशाहीले चाहिँ भागबन्दाको हिसाबले वितरण गर्नु हुँदैन। त्यो मान्छे असल रूपमा प्रभावित छ, जसलाई समस्या छ त्यो मान्छे कहाँ राहत पुग्नुपर्छ भन्ने हाम्रो जोड छ, र डाटा नभएको कारणले गर्दाखेरि अब तत्काल चाहिँ त्यो राहत चाहिँ बाँच्न भ्याइएको छैन। र आज हिजो हामीले नगरपालिकाका प्रमुख र सम्मिलित वडा अध्यक्षहरू, रेड क्रस कर्मी र सुरक्षाकर्मीलाई भनेका छौँ, अब तत्काल त्यो राहत जति पनि स्टोर गरेको छ जातीय सङ्घ संस्थाहरूले दिएको त्यो सबै राहतलाई चाहिँ अब सम्बन्धित चाहिँ मतलब ठाउँहरूमा पुर्याउनु पर्छ। र भर्खरै हिजो साँझ पनि नेपाली कङ्ग्रेसकै पहलमा मेयरलाई लिएर मैले एउटा त्यो कृष्णनगर भन्ने एउटा चाहिँ सेल्टरमा गएको थिएँ, र त्यहाँको जनताले हामीले केही पनि पाएन भन्ने कुरा भइसकेपछि के कति कारणले उहाँहरूले नपाएको हो र उहाँहरूको आवाज के छ भनेर सुनेर राति आठ बजे म त्यहाँ फर्किएको हुँ।
वीरबहादुरजी, वास्तवमा अहिले पनि धेरै जनताले भन्ने गरेका छन् ग्रामीण क्षेत्रमा अहिले पनि तपाईँहरू पुग्न सक्नु भएको छैन, तपाईँको पार्टी पहल पुग्न सकेका छैन,
बनाएर बसेको मान्छे कहाँ सबै राहतहरू चाहिँ आज नै हाम्रो प्रयासमा, हाम्रो दबाबमा, नेपाली कङ्ग्रेसको दबाबमा हामी पुर्याउने प्रयासमा छौँ। र अहिले हिजो चाहिँ अब सामानहरू चाहिँ मतलब यहाँ राहतको उपलब्ध भएको छ, त्यो सामानको साथसाथै नयाँ थप रूपमा यहाँ चाहिँ मतलब विभिन्न किसिमको आज एघार दिनसम्म दस दिनसम्म पानी जम्मा भएको कारणले गर्दाखेरि यहाँको सबै धान बाली सरेर बर्बाद भयो, त्यसको दुर्गन्धले यहाँ अब यहाँ भयानक रोगहरूको सृजना हुन थालेको छ, र थप रूपमा चाहिँ अब यो स्वास्थ्य उपचारको ठुलो समस्या भएको छ। र हिजो मात्रै प्रधानमन्त्री आउनु भएको थियो टिकात्रमा अनुगमन गर्न, के अरे भेट्न, प्रधानमन्त्रीलाई पनि हामीले पार्टीका तर्फबाट पनि स्पष्ट रूपमा एउटा ज्ञापन पत्र बुझाएका छौँ र यहाँको बारेमा सबै जानकारी गराएका छौँ, र प्रधानमन्त्रीले पनि यो पीडितहरूलाई कुनै पनि किसिमको चाहिँ मतलब एउटा कमी हुने छैन भन्ने किसिमको प्रतिबद्धता दिएर जानुभएको।
जस्तै अब वीरबहादुरजी, तपाईँले यो कुरा गरिरहँदा तपाईँका पार्टी सभापति पनि हुनुहुन्छ, प्रधानमन्त्री सम्मानित प्रधानमन्त्री शेरबहादुर देउबा त्यो क्षेत्रमा आइरहँदा, यदि तपाईँहरूले भजनी क्षेत्र जहाँ चाहिँ त्यहाँका जनता अत्यन्तै पीडित छन् क्षेत्रले हेर्ने भने जोखिमग्रस्त क्षेत्र देखिएको छ, जहाँ महामारीको समस्या छ, त्यस क्षेत्रका जनताले प्रधानमन्त्री आउँदै हुनुहुन्छ, हामीले धेरै कुरा सुनाउन पाउँथ्यौँ भन्ने आशा थियो तर आउन सक्नु भएन, किन यस्तो भयो? तपाईँले कोर्डिनेसन गर्न सक्नु भएन?
एकदमै कोर्डिनेसन गरेको, पार्टी सभापतिलाई कोर्डिनेसन गरेँ, केन्द्रीय सदस्यलाई कोर्डिनेसन गरेँ, र सुरक्षाको कारण देखाएर सुरक्षाकै कारणले चाहिँ अब टिका पुऱ्याउने कुरा गर्नुभयो, अनि मैले तत्काल चाहिँ मतलब निमित्त सिडिओ साहबसँग कुरो गरेको छु, एससीसँग कुरो गरेको छु, डिआइजी साहबसँग कुरो गरेको छु, र त्यसरी पनि नभएको कारणले हामी अब यो माथिकै कार्यक्रम हो, हामी यसलाई चेन्ज गर्न सक्दैनौँ भन्ने कुरा गर्नुभयो। स्पोर्टमा प्रधानमन्त्रीलाई मैले टिकापुरबाट मोटरमा भए पनि तपाईँहरू त्यो जुन सेल्टर भएको ठाउँमा तपाईँलाई कुरो बसेको ठाउँमा प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर बाटो हेरेको ठाउँमा तपाईँ एकछिन पुग्नुपर्छ भन्ने किसिमको मैले उहाँलाई एकदम आग्रह गरेँ। टिकापुरमा उहाँले होइन म भ्याउँदैन, तुरुन्तै काठमाडौँ फर्किनुपर्नेछ र आज क्याबिनेट छ र म माथिबाट सबै त्यो तपाईँको भजनी इलाका हेर्छु भनेर उहाँले भन्नुभयो, र उहाँले आएर चाहिँ त्यो कुरा पनि हेरेर माथिबाटै हेरेर जानुभयो।
अब वीरबहादुरजी, अब वीरबहादुरजी, अब कुरा गरौँ, अहिले तपाईँ
जिल्लाले प्रयास गरेको हो, हामीले स्थानीय स्तरबाट पनि प्रयास गरेको हो, तर प्रधानमन्त्रीको आफ्नै व्यस्तता कारणले गर्दा
वास्तवमै जनताको छोरा हो सर, जनतालाई दुःख पर्दा हेर्नुपर्छ, हामी यही चाहन्छौँ। बिरबहादुर सर, अब भन्नुहोस् त्यस क्षेत्रमा तत्कालै त्यहाँका जनताको भनौँ न आवश्यकता के छ? अहिलेसम्म ड्राई फ्रुटहरू धेरै दिनुभयो, चाउचाउ चिउरा, अब यसलाई बन्द गर्नु पर्यो बिरबहादुरजी। अब यसलाई होइन त्यहाँ चाहिँ लत्ता कपडा भयो पल होइन तिरपालहरू भयो, त्यहाँ चाहिँ खानाका लागि मेसहरू चलाउनु पर्यो, स्वास्थ्य शिविरहरू सञ्चालन गर्नु पर्यो, त्यहाँका जनतालाई चाहिँ उचित भनौँ न तपाईँहरूलाई राहतका कामलाई अगाडि बढाउनु पर्यो सर। अब यो चिउरा र यो चाउचाउलाई बन्द गर्नु पर्यो बिरबहादुरजी, अब के छ त्यहाँ तत्कालसम्म?
हामीले कम्प्लिट रूपमा बन्द गर्नुपर्छ भनेर उद्घोष गरिसकेका छौँ। अब चिउरा चाउचाउको काम छैन, अब त्यो आज 8-10 दिनसम्म रोडमा बसेका, सेल्टरमा आएर बसेका ती मान्छेहरूलाई अब दाल चामल नुन तेल जस्ता खाद्यान्नहरूलाई पुर्याउने र स्वास्थ्य शिविर सञ्चालन गरेर त्यस्तर्फ जाने मतलब के भने अब हामीले तुरुन्तै गर्नुपर्छ भनेर हामीले जोड दिएका छौँ नेपाली कङ्ग्रेसका तर्फबाट। र अहिले तुरुन्तै चाहिँ मतलब हाम्रो अनुरोधमा यहाँ चाहिँ एउटा मिटिङ बसेर तत्काल चाहिँ त्यो के अरे जुन एउटा लिस्टहरू छ, जुन प्रहरीले रेड क्रसले जुन एउटा लिस्ट तयार गरेको छ प्रभावितहरूको, त्यो लिस्टका आधारमा तुरुन्तै अब त्यो सामान खाद्यान्नहरू वितरण गरेर अब हामीले गर्ने र स्वास्थ्य शिविरका लागि तुरुन्त जिल्ला प्रशासन कार्यालयमा जनस्वास्थ्यमा कसलाई कहाँ समन्वय गर्नुपर्छ र तत्काल त्यो सेल्टरहरूमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्नुपर्छ र सञ्चालन गर्ने भन्ने किसिमले नेपाली कङ्ग्रेस आफ्नो
वास्तवमै सर मैले यहाँलाई आग्रह गरे बिरबहादुर सर, भर्खरै मात्र मलाई म्यासेज प्राप्त भएको छ नन्दराज भट्टजीले
पुर्याउने कुरा र यहाँ नगरपालिकालाई घोषाउने कुरा र म एकदमै अग्रसर छ र काम गरेको छ। काङ्ग्रेसको भूमिका
तपाईँले मैले एउटा आग्रह गरेँ बिरबहादुर सर, तपाईँ त्यहाँको स्याडो मेयर पनि हो, तपाईँ अनसिन भने पनि तपाईँहरूको पावर चल्छ सर, तपाईँहरू पनि त्यहाँको हुने खाने मान्छे हो। अब एउटा कुरा मलाई बताउनु सर, यहाँनिर नन्दराज भट्टजीले मलाई एउटा अपाङ्ग व्यक्तिले मलाई म्यासेज गर्नुभएको छ, त्यहाँ अपाङ्ग र बालबालिकाहरूको अवस्था अहिले पनि दर्दनाक छ, उहाँहरू अहिले पनि रेस्क्यु हुन सक्नु भएको छैन, उहाँहरूलाई चाहिँ अहिले पनि राज्यको ध्यान गएको छैन, हुने खानेलाई या भनौँ जो चाहिँ सुकिला मुकिला छन् तिनलाई मात्र हेऱ्यो, अपाङ्गहरूको अहिले पनि विचल्ली छ, अपाङ्गहरू अहिले पनि त्रसित छन् भनेर मलाई म्यासेज गर्नु भएको छ, उहाँले भर्खरै मात्र गर्नुभएको छ म्यासेन्जरमा। अब भन्नुहोस् त अपाङ्ग भएका व्यक्ति, असहाय व्यक्ति, अशक्त व्यक्ति र बालबालिकालाई चाहिँ कसरी उद्धार गरिरहनु भएको छ सर? ती क्षेत्रमा तिनलाई पनि राहत दिनु पर्ला नि सर।
होइन, उहाँहरूलाई पनि गर्भवती महिलाहरूलाई, र सुत्केरी महिलाहरूलाई रेस्क्यु गरेर पनि प्राथमिक स्वास्थ्य केन्द्र भदुरीमा पनि ल्याएर राखिसकेको छ र अपाङ्गहरू पनि मतलब सुरक्षित छन् र सबैजना मतलब पीडित समुदायका मान्छेहरूलाई अब सुरक्षित स्थानमा चाहिँ मतलब ल्याउने क्रममा त्यहाँ भएका महिला बालबालिका र अपाङ्गहरू समेत पनि मतलब एउटा सुरक्षित स्थानमा आएर बसेको अवस्था छ, सेल्टरमा बसेको अवस्था छ। थप रूपमा कुनै मान्छेहरू आउन नसकेको होला, त्यस विषयमा हामी थप विचार गर्नेछौँ र त्यसको रेस्क्यु हुन बाँकी भएको मान्छेलाई हामी रेस्क्यु गर्नेछौँ र उहाँहरूलाई के कुराको चाहिँ मतलब तत्काल आवश्यकता छ र त्यसतर्फ पनि हाम्रो ध्यान जानेछ र उहाँहरूलाई हामी उपलब्ध गराउने।
अन्त्यमा जाँदा जाँदै बिरबहादुर सर, यो समस्या वर्षेनी आउने गर्छ तपाईँलाई थाहा छ, हामीलाई पक्कै थाहा हुन्छ कि हाम्रो क्षेत्र भने उच्च जोखिममा छ, डुबानको क्षेत्रमा छ, बाढीको क्षेत्रमा छ, हामी यसरी बसिरहेका छौँ, तर पूर्व सतर्कता छैन, त्यो कमी कमजोरी छ पनि। अब यसको दीर्घकालीन समाधान कसरी गर्नु पर्ला बिरबहादुर सर? तपाईँ त्यहाँको मेयर पदको प्रत्याशी पनि हो, एउटा नेपाली काङ्ग्रेसको क्याडर पनि भएको नाताले, प्रभावशाली नेता भएको नाताले, त्यस क्षेत्रको अब दीर्घकालीन समाधान कसरी अगाडि बढाउनु पर्ला बिरबहादुर सर?
यो वर्षेनीको यो समस्याको एउटै मात्र एउटा समाधानको उपाय हामीले आफ्नो विवेकले के देखेका छौँ भने र यहाँ जुन जुन बस्तीहरू डुमानमा छ र सधैँ त्यो एउटा बाढीको एउटा चपेटामा समस्यामा पर्छ, त्यस्तै किसिमको समुदायको अध्ययन गरेर र त्यो गाउँहरूको अध्ययन गरेर जो हामीसँग पहिलेदेखि नै हामीलाई त्यो कुराको जानकारी छ, त्यस्तो घरमा नेपाल त्यस्तो टोलहरूमा त्यस्तो गाउँहरूलाई नेपाल सरकार दातृ संस्था लगायत सबैले कमसेकम पनि उनीहरूको जुन घर छ त्यो घरलाई 5 फिटसम्मको जग, 5 फिटसम्मको चाहिँ अल्गो जगको चाहिँ व्यवस्था, त्यस्तो डिमान्ड पर्ने बस्तीहरूलाई यदि हामीले गर्न सक्यौँ राज्यका तर्फबाट भने त्यो समस्या चाहिँ सबैको लागि समाधान हुन्छ। र यसमा थप रूपमा एउटा कुरा म दिनेश एप मार्फत चाहिँ अब म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु, यो जुन मान्छेहरूलाई रेस्क्युहरू ल्याएको छ उनलाई तत्काल चाहिँ मतलब एउटा खाद्यान्न स्वास्थ्य शिविर ल्याएर स्वास्थ्य सेवा उपलब्ध गर्नुपर्ने आफ्नो ठाउँमा त्यो एउटा तत्कालको चाहिँ आवश्यकता र बाध्यता छ आफ्नो ठाउँमा छ र हजारौँ हजार बिघा जग्गा र यो कृषि क्षेत्र भएको यो नगरपालिका सबै कृषिमा आधारित भएको चाहिँ मतलब यो किसानहरू भएको ठाउँ यहाँ किसानको सानो 10 कट्टा 15 कट्टादेखि लगेर यो बिघौँ बिघा जग्गा भएका मान्छेहरूको सारा धान आज 10-11 दिनसम्म पानी जम्मा हुँदा सारा धान बाली नष्ट भएको छ र यो धानबारी नष्ट भएर भोलि ठुलो चाहिँ एउटा भुखमरी पर्ने र खाद्यान्नको आकार पर्ने अवस्था छ। यसतर्फ राज्यको ध्यान जाओस् भन्न चाहन्छु र उनीहरूलाई क्षतिपूर्तिको व्यवस्थाको साथसाथै र भोलि हिउँदे फसलका लागि पनि बिउ बिजन को पनि राज्यले चाहिँ व्यवस्था गर्नुपर्छ भन्ने लागेको छ।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच।
सधैँको दुमानबाट यो ठाउँलाई मुक्त गर्नका लागि र बाढी प्रभावित गाउँ टोल बस्तीहरूको पहिचान गरी र त्यो बस्तीका प्रत्येक मतलब घरलाई 5 फिटसम्मको चाहिँ हाइटमा जग बनाइदिएर यदि हामीले त्यहाँ एउटा सुरक्षित चाहिँ मतलब एउटा घर बनाइदिन सक्यौँ भने जग मात्रै गरिदिन सक्यौँ भने पनि मतलब यो अवस्था आउँदैन जस्तो मलाई लाग्छ।
थ्याङ्क यू सो मच वीरबहादुर सर, बडो महत्त्वपूर्ण समय दिनुभयो, थ्याङ्क यू सो मच।
धन्यवाद,
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो भजनी नगरपालिकामा मेयर पदका प्रत्याशी नेपाली काङ्ग्रेसको तर्फबाट वीरबहादुर हमाल हुनुहुन्थ्यो। उहाँसँग हामीले चर्चा परिचर्चा बस गरेर धेरै घर कच्ची घरहरू भत्किसकेका छन्, छार्न मात्र देखिन्छन्, तल भुइँहरू सबै हिलामे भइसकेका छन्, अन्न बालीहरू सबै भिजेका छन्, ती बिस्कौनीहरू उहाँहरूले सुकाइरहनु भएको देखिन्छ। यतिखेर हामी छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छौँ, त्यसपछि हामी विप्लवका जुन कार्यकर्ताहरूले अहिले राम्रो काम गरिरहनु भएको छ त्यो विषयमा पनि हामी कुराकानी गर्छौँ, मेयर साहबसँग पनि कुराकानी गर्छौँ। यतिखेर म छोटो टाइम चेक र ब्रेकमा जान्छु।
DFM Time Check. It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी। सर्पको टोकाईबाट बस्ने उपायहरू।
सर्पको टोकाईबारी अध्ययन गर्दा 70% खुट्टामा टोकेको पाइएकोले नाङ्गो खुट्टा हिँड्नु हुँदैन।
अँध्यारोमा हिँड्दा सकेसम्म टर्च बालेर हिँड्नु पर्दछ। उज्यालोको व्यवस्था नभएमा लट्ठी बजारेर हिँड्नु पर्दछ, जसले गर्दा बाटोमा भएको सर्प भागेर जान्छ।
40% सर्पको टोकाई बेलुकी 7 बजेदेखि राति 10 बजे भित्रको समयमा भएको पाइएकाले घरको सबै कोठाहरू र घर वरिपरि बत्ती बालेर राख्नु पर्दछ।
60% सर्पको टोकाई घर वरिपरि नै हुने पाइएकोले घर खेतबारी भन्दा टाढा हुनु पर्दछ, किनकि मुसाहरू खेतबारीको अन्न खान आउँदा सर्प पनि आउने सम्भावना बढी हुन्छ।
10% सर्पको टोकाई खुल्ला ठाउँमा दिसा पिसाब गर्ने व्यक्तिमा पाइएकोले खुल्ला ठाउँमा दिसा पिसाब गर्नु हुँदैन।
10% सर्पको टोकाई सुतेको व्यक्तिहरूमा पाइएकाले खाटमा सुतेको मान्छेले झुल राम्रोसँग मिलाएर मात्रै सुत्नु पर्छ।
सर्पको राम्रो आहारा मुसा हो, त्यसैले मुसा भएको ठाउँमा बढी सर्प आउने भएकाले सुत्ने कोठा, भान्सा कोठा र अन्न भण्डार भन्दा टाढा राख्नु पर्दछ।
70% सर्पको टोकाई विषालु हुँदैन, यदि विषालु सर्पले टोकिहालेमा पनि त्यसको 50% विष मात्र लाग्ने हुनाले धेरै आत्तिनु हुँदैन।
सर्पले टोकेको व्यक्तिलाई सकेसम्म कति पनि नहिँडाएर बोकेर या कुनै सवारी साधनमा राखेर अस्पताल पुर्याउनु पर्दछ।
सर्पले टोकेको भाग चलाउनु हुँदैन, टोकेको भागमाथि डोरीले बाँध्ने, टोकेको ठाउँमा चुस्ने, निचोर्ने, ब्लेडले काट्ने, जडीबुडी लगाउने जस्ता काम गर्नु हुँदैन।
सर्प पृथ्वीको सुन्दर र महत्त्वपूर्ण प्राणी हो, त्यसैले यसलाई मार्नु हुँदैन।
डाक्टर शेरबहादुर कमर, कन्सल्टेन्ट फिजिसियन, मेडिसिन तथा आइसियू विभाग, सम्पर्क जनता क्लिनिक अस्पताल रोड धनगढी।
खाउला पिउला रमाइलो गरौला, दसैँ आयो फेरि,
बाँडौ मिलेर खुसियाली।
यसपालिको दसैँ तिहारमा एमआईको मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाई।
दुबई टुर, ब्याङ्कक टुर, रोयल इनफिल्ड, पल्सर, गोल्ड कोइन, सिल्भर कोइन, सपिङ भाउचर्स, एमआई फोन, एमआई ल्यापटप, एमआई स्कुटी, एमआई टिभी र अन्य एमआईका प्रोडक्टहरू जित्नुहोस्।
एमआई मोबाइल्स।
शून्य पैसा भनेको जिरो पैसा, यानि गोलो गोल, यानि पैसा नै होइन, यानि सुक्को पैसा पनि होइन।
हो हो, तर के नयाँ कुरा भनिस् त?
नयाँ कुरा त अब भन्छु, सुन्छस्?
सुना न त।
अब शून्य पैसामा, अब शून्य पैसामा।
भन्न भन, के किचकिच गरिरा?
अब शून्य पैसामा एनआईसी एसिया ब्याङ्कमा समुन्नति बचत खाता खोल्न सकिन्छ, जसमा क्रेडिट कार्डमा विशेष छुट, निशुल्क भिजा कार्ड, एसएमएस ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र 8% वार्षिक ब्याज दर पनि पाइन्छ।
साँच्चै?
त्यसैले यसलाई भन्छन् समुन्नति बचत खाता, ब्याङ्कसँग समृद्धिको नाता।
थप जानकारीका लागि सेफ टाइप गरी 34488 एसएमएस गर्नुहोस्। एनआईसीएसिया ब्याङ्क पनि साथी पनि।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि टाइम चेकपछि कार्यक्रम तातो बहस यहाँहरू सुन्दै हुनुहुन्छ। सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा र आज हामी कुराकानी गरिरहेका छौँ बाढीग्रस्त क्षेत्रको अवस्थाको विषयमा रहेर कुराकानी गरिरहँदा त्यस क्षेत्रका मेयर शेरबहादुर चौधरी यतिखेर हुनुहुन्छ, जुन नेकपा माओवादी केन्द्रको तर्फबाट विजय प्राप्त गर्नुभएका मेयर यतिखेर हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई म वेलकम गर्छु। शेरबहादुरजी यहाँलाई स्वागत छ मेयर साहब।
धन्यवाद।
आराम हुनुहुन्छ होइन सर?
अहिले म यहाँ भजनी नगरपालिकामा छु सर।
अहा, के छ त्यहाँको अवस्था? हामीलाई जानकारी गराउनुहोस् त। यतिखेर हजारौँ जनताले हामीलाई सुन्दै हुनुहुन्छ होइन, सुदूरपश्चिमको आवाज दिनेश एफएममा हुनुहुन्छ तपाईँ तातो बहसमा। यो अवस्थामा हेर्दा भजनी क्षेत्रको अवस्था के छ, त्यस क्षेत्रमा कसरी राहत वितरण कार्यक्रमलाई अगाडि बढाइरहनु भएको छ, यहाँबाट सुरु गर्नुहोस्।
अहिले विशेष गरेर 20 गतेको भीषण बारी अनि 28 गतेको बारीले गर्दाखेरि यो भजनी नगरपालिकाको पूर्वी दक्षिण बेल्टमा जो वडा नम्बर 8 र वडा नम्बर 3 अहिलेसम्म पनि पानी छँदैछ,
पानीको सतह घटेको छैन,
अहिले थोरै अहिले अहिले अलि हल्का घटेको छ, र यो पानी कहाँबाट आइराखेको छ भन्ने अलिक सोध्नै गाह्रो भइगयो। यसको मूल स्रोत कहाँ रहेछ यो अझै पनि घटना धेरै राम्रोसँग घटेको छैन, त्यही भएर यो ठाउँको अब
त्यसको पहिचान पछि गर्नु होला। शेरबहादुरजी तपाईँ त्यहाँको मेयर हुनुहुन्छ, हजारौँ जनताले तपाईँलाई मत दिएर जिताउनु भएको छ होइन, अब त्यस क्षेत्रमा चाहिँ उद्धार र राहतको कार्यक्रमलाई कसरी अगाडि बढाइरहनु भएको छ, एकद्वार प्रणाली तपाईँहरूले अप्नाउनु भएको छ, यसले सबै जनताको घरमा चाँडोभन्दा चाँडो आज 11 दिनमा हुनुहुन्छ तपाईँ होइन, 11 दिन भइसक्दा पनि जनताले राहत पाउन सकेनन्, उद्धार हुन सकेन, धेरै अपाङ्ग भनौँ न धेरै महिलाहरू अहिले पनि पीडित छन्, धेरै महिलाहरूले त्यो समस्या भोग्नु परेको छ, यो अवस्था हेर्दा राहत र वितरण कार्यक्रमलाई कसरी अगाडि बढाइरहनु भएको छ तपाईँहरूले?
हामीले सबभन्दा पहिला यो ठाउँमा ठुलो बारी आइसकेपछि ड्राई फ्रुटका आइटमहरू त्यो बेला दियौँ, त्यसपछि गएर अहिले पछिल्लो चरणमा यो ठाउँमा खाद्यका सामग्रीहरू हामी पठाइरहेका छौँ,
धेरै
जस्तो ठाउँमा मेस चलिराखेको छ, मेस चल्ने ठाउँमा चाहिँ हामी चामल र तरकारी नुन सबै चिज पठाइरहेका छौँ, त्यसपछि गएर कतिपय ठाउँमा त्यही सेल्टर लिएर बसिराखेको 3 ठाउँमा होला कि रोडमा छन्, त्यसपछि गएर होला कि रोडभन्दा माथिको वडा नम्बर 8 त्यहाँ पनि 4 ठाउँमा माथि बसेका छन्, त्यो सामूहिक रूपमै मेस चलिरहेको छ, अनि वडा नम्बर 3 पनि 2 ठाउँमा सामूहिक रूपमा मेस चलिरहेको छ।
भनेपछि अहिले बाढी प्रभावित क्षेत्रमा बाढी पीडितहरूले खाना पाएका छन्, त्यसो भए तपाईँले भने अनुसार
खाना पाएका छन्, तर पर्याप्त मात्रा चाहिँ अहिलेसम्म स्रोत साधनको अभावले गर्दाखेरि पुर्याउन धेरै पर्याप्त मात्रामा पुर्याउन सकेको छैन,
तर ग्रामीण क्षेत्रमा अहिले पनि पुग्न सकेको छैन। मेयर साहबले चाहिँ प्राप्त गरेको भनौँ न राहत पनि सङ्कलन गरेको राहत पनि गोदाममा थन्काएर राख्नु भएको छ भन्ने कुराहरू बाहिर आएको छ, मलाई जानकारी आएको छ। मेयर साहब यस्तो किन भएको छ, यथाशीघ्र युद्ध स्तरमा चाहिँ पुर्याउनु पर्ने हो नि त?
नै धेरै जसो त हामी पुर्याइसकेका छौँ, आज बिहानै पनि टोली खट्या छ, बाँड्न गइरहेको छ, हिजो पनि आएर चाहिँ वितरण गर्नुभएको छ, अनि माथिबाट चाहिँ यो बारी पीडित क्षेत्रको गरेर जानुभएको छ।
प्रधानमन्त्री आउँदा प्रधानमन्त्रीलाई तपाईँले राख्न सक्नु भएन, त्यहाँ बोलाउन सक्नु भएन, हेर्नुहोस् तपाईँले प्रशासनिक निकायमा चाहिँ पहल गर्नै सक्नु भएन, तपाईँले उहाँले सेक्युरिटीको कारण देखाउँदै आज जनतालाई समस्या पर्दा उहाँ फर्केर जानुभयो।
हामी प्रयास गरे हो, उहाँलाई जति भए पनि स्थलगत निरीक्षण गरिदिनुपर्छ भन्ने कुरा प्रयास गऱ्यौँ, तर चाहिँ उहाँ अब आफ्नो कारण देखाएर चाहिँ अब माथिबाट नै अवलोकन गरेर जान्छु भन्ने कुरा राख्छ।
त्यो क्षेत्रको अनुगमनका लागि राहत वितरणका लागि तपाईँका सधैँ अध्यक्ष पूर्व प्रधानमन्त्री प्रचण्डजीसँग कुराकानी भयो, उहाँ आउँदै हुनुहुन्छ कि छैन?
उहाँको सचिवसँग कुरा भएको छ, अनि गृह मन्त्रीको पनि सचिवसँग कुरा भएको छ, अवलोकन गर्ने भन्ने कुराहरू भइरहेको छ, उहाँहरूको पनि
हजुर
पक्कै आउनुहुन्छ भन्ने विश्वास छ।
अब त्यस क्षेत्रलाई चाहिँ तपाईँ भनौँ न धेरै रोगहरूको प्रकोप हुने सम्भावना पनि देखेको छ होइन, यो अवस्था हेर्दा मेयर साहब अब तपाईँले त्यस क्षेत्रका दन्तलाई तत्काल अब के हुनुपर्छ भनेर पहल गरिरहनु भएको छ तपाईँले?
हामीले अहिले तुरुन्तै धेरैजनालाई चाहिँ यो यहाँको जो हामीसँग यो स्वास्थ्य कर्मीका साथीहरू छन् तिनीहरूलाई खटाएर 3 चाहिँ उहाँहरू शिविरमा जानुभयो,
हजुर
अहिले आज 3 उहाँहरू लगातार यो रोडमै बसेर जुन ठाउँमा केन्द्रित भएर मेस चलिरहेका छ त्यही ठाउँमा धेरै बिमारी छन्, त्यो ठाउँमा चाहिँ साथीहरू स्वास्थ्य कर्मीका साथीहरू गएर प्रत्यक्ष रूपमा त्यो फिल्डमा गएर उपचार गरिराख्नु भएको छ, आज चाहिँ वडा नम्बर 5 फेरि त्यो ठाउँमा बिरामी भएको अवस्था धेरै छ भन्ने कुरा सूचना आइसकेपछि आज चाहिँ उता पठाइराखेका छौँ र माथिबाटै जति भए पनि अब पर्याप्त मात्रामा यहाँको औषधि र जनशक्तिले पुग्दैन, यो चाहिँ माथिबाट नै पहल गरेर ल्याउनु पर्छ।
अब शेरबहादुरजी, शेरबहादुर चौधरी सर, तपाईँ अब त्यहाँको मेयर हुनुहुन्छ, के छ त्यहाँको तथ्याङ्कहरूलाई सङ्कलन गरेर तत्काल उहाँहरूलाई क्षतिपूर्ति भनौँ, त्यहाँ अब धेरै भनौँ न खेतीयोग्य जमिनमा लगाइएको धान बाली नष्ट भएको छ, अब त्यहाँ पुरै पानीले डुबेको छ, अहिले यहाँले भनेअनुसार पनि पानी घटेको छैन, पानीको सतह यथावस्थामा छ, यो अवस्था हेर्दा अब त्यो क्षेत्र त बाढीग्रस्त पुरै क्षेत्र भयो, एउटा विशेष क्षेत्र घोषणा गरेर तत्काल राहत र क्षतिपूर्तिका लागि के पहल गर्दै हुनुहुन्छ मेयर साहब?
हामीले अहिले तुरुन्तै भनेको हामीले अल्पकालीन रूपमा दिन सक्ने सेवा सहयोग, त्यसपछि दीर्घकालीन रूपमा हामीले दिन सक्ने सेवा सहयोगहरू, यसको विषयमा चाहिँ छलफल गरिराखेका छौँ। अल्पकालीन रूपमा हामीले दिन सक्ने भनेको जुन बाढी प्रभावित क्षेत्रमा भएका पीडित परिवारहरू छन्, ती पीडित परिवारहरूलाई खाद्य सामग्रीहरू दिने, त्यसपछि जिन्सीका सामग्रीहरू दिने, त्यसपछि गएर उहाँहरूलाई औषधि जो अहिलेसम्म हेर्दाखेरि के अरे त्यो एरियामा विशेष गरेर धेरै बिमारीहरू परिराख्नु भएको छ भन्ने कुरा आएछ। त्यसो हुँदाखेरि उहाँहरूको औषधि उपचार त्यस अनि स्वास्थ्य पानी सरसफाइको विषयमा पनि अब विशेष गरेर हाम्रो
तत्काललाई पानीको समस्या छ भन्ने कुराहरू आएको छ, पानीका लागि तपाईँहरूले के व्यवस्था गरिरहनु भएको छ मेयर साहब?
पानीको लागि अब यो खाने पानी विभेदन कार्यालयले तिन ठाउँमा चाहिँ के अरे 200 लिटरको पानी ट्याङ्की फिट गरिसकेका छ, त्यसपछि गएर मिनरल्स वाटरहरू पनि पठाइराखेका छौँ, त्यस्तो अवस्था छ, तर त्यतिले मात्रै पुगिराखेको छैन, त्यति जनघनत्वको आधारमा जनसङ्ख्याको आधारमा अलि समय छ। त्यो
वास्तवमै सर त्यहाँको धेरै पुलहरूको अवस्था अहिले भनौँ न एउटा कमजोर बनेको छ, धेरै सडकहरू भाँसिएको छ, धेरै सडकहरू फुटेको छ, यहाँले देख्नु भएको छ, अब तपाईँलाई विकास गर्नु पनि गाह्रो हुनेछ, अब यसको दीर्घकालीन समाधान के गर्नु पर्ला सर? यो वर्षेनी यस्ता समस्याहरू त आउँछन् नै, अब दैवी प्रकोप हो, प्राकृतिक प्रकोपहरू बेला बखतमा भइरहन्छन्, 2064-65 पनि आएकै थियो यहाँलाई थाहा छ त्यो क्षेत्रमा, अब यो अवस्था हेर्दा यसको दीर्घकालीन समाधान के गर्नु पर्ला मेयर साहब?
विशेष गरेर हामीले त्यो दीर्घकालीन समस्या समाधानको लागि यो भजनी नगरपालिकामा मोहना मोहना पन्द्रा कारा नदी अनि पोथ्रैया नदी, यो चार नदीले असाध्यै चाहिँ अप्ठ्यारो पारेछ, जुनसुकै वर्ष पनि बाढी लागिराखेको अवस्था यो एरियामा हुन्छ, यसकारण हामीले यो चारैवटा जुन नदीहरू छन् यसको छेउछाउमा कम्तीमा के नभए पनि मोटर बाटोसम्म हिँड्न मोटर हिँड्न सक्नेसम्म चाहिँ एउटा बाटो बनाउने, त्यसपछि तटबन्धन पनि त्यसमै गर्ने, अनि उच्च भवन सुरक्षित भवनको चाहिँ माग गर्ने यो पनि भइरहेको छ। यद्यपि पहिलो विकल्प यो हो, यद्यपि योद्वारा हुन सकेन भने सरकारले यद्यपि मान्छ भने उहाँहरूलाई त्यो ठाउँबाट सम्पूर्ण बस्तीहरूलाई त्यो ठाउँको बस्तीहरूलाई उठाएर सुरक्षित ठाउँ कहाँ छ त्यो ठाउँमा चाहिँ
पुनर्स्थापना गर्नुपर्छ,
त्यो त्यो बस्तीलाई सुरक्षित ठाउँमा ल्याएर
वास्तवमै मेयर साहब बडो महत्त्वपूर्ण समय दिनुभएको छ, त्यहाँका जनतालाई धेरै दुःख पीडाहरू छ, तपाईँहरू युद्ध स्तरमा काम गर्नुहोस्, चाँडोभन्दा चाँडो राहत सङ्कलन गर्नुहोस्, उहाँहरूलाई पुनर्स्थापना गर्नुहोस्, स्वास्थ्य सेवाका लागि उहाँहरूलाई तत्काल तपाईँहरूले त्यो व्यवस्था गर्नुहोस्, खानेपानीको व्यवस्था गर्नुहोस्, हाम्रो सहयोग हामी निरन्तर गर्नेछौँ। थ्याङ्क यू सो मच मेयर साहब, थ्याङ्क यू सो मच,
धन्यवाद। यहाँले पनि हाम्रो यो नगरपालिका र मेरो आवाज चाहिँ प्रसारण गरिदिनु भएकोमा
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो भजनी नगरपालिकाका मेयर हुनुहुन्थ्यो, हामीसँग प्रत्यक्ष रूपमा कुराकानीका लागि यतिखेर हुनुहुन्थ्यो शेरबहादुर चौधरी हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। आजलाई हामीले विप्लव जो चाहिँ नेकपा माओवादी केन्द्र होइन, उहाँ चाहिँ विप्लव माओवादी जो चाहिँ पछिल्लोसम्म नेपाल कम्युनिस्ट पार्टी हुनुभएको छ उहाँहरूसँग हामी, किनभने उहाँहरूले घर टाहाराहरू बनाइरहनु भएको छ त्यो विषयमा हामी कुराकानी गर्न खोजिरहेका थियौँ। आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, यसलाई चाहिँ तपाईँ सुन्न चाहनु सक्नुहुन्छ या भनौँ सुन्न पनि सक्नुहुनेछ, यसलाई चाहिँ हाम्रो दिनेश एफएमको अनलाइनमा तातो बहस सर्च गरेर तपाईँले तत्काल यसलाई चाहिँ सुन्न सक्नुहुनेछ। म यही भन्छु, कार्यक्रममा सहयोग गर्ने कल्पनाजीलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट मनोवराधन पनि बिदा माग्छु। अवस्था, नमस्कार।